نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أولياءه إلا المتقون تقوی کے بارے میں اکثر بیانات وغیرہ سنتے رہتے ہیں اور ہمیں پتہ بھی چل گیا تقویٰ کیا چیز ہے اور کتنی اہمیت ہے تقویٰ کے اصول میں. تو جس طرح تقویٰ کے مختلف ذرائع اللہ تبارک تعالیٰ نے قرآن پاک میں بیان فرمائے, اسی طرح نبی پاک آقا دو جہاں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے بیان فرمائے. تو جیسے کونوا مع الصادقین, اللہ والوں کی صحبت, اور اسی طرح نفس کے خلاف جانا, مجاہدات کرنا, اپنی حرام خواہشات کو آگ لگانا, یہ سب تقویٰ کے حصول کے ذرائع ہیں, اور بھی بہت سی چیزیں. تو اسی طرح ایک بہت ہی اہم چیز ہے جو تقویٰ میں معاون اور مددگار ہے, جس سے بہت جلد تقویٰ حاصل ہو جاتا ہے, لیکن شرط یہ ہے کہ اس چیز کے حصول کے لیے اس کی کچھ شرائط ہیں, کچھ اس کے آداب ہیں, اور آداب اور اس کی شرائط جب پوری کریں گے تو انشاءاللہ اس کا پھر نفع کامل ملے گا. تو ادب بڑی چیز ہے, جب تک ادب نہیں ہوتا, یہ قرآن پاک سے ثابت ہے کہ پہلے آدمی کو ادب رکھنا پڑتا ہے کسی چیز کا, پھر اس چیز کی حقیقت کھلتی ہے. جیسے صحابہ کرام کے بارے میں اللہ پاک نے قرآن پاک میں ارشاد فرمایا, جس کا مفہوم کچھ یوں آیت کا کہ جن لوگوں نے نبی پاک صلی اللہ علیہ وسلم کا ادب کیا تو اللہ پاک نے ان کے قلوب کو منتخب کر لیا, جانچ لیا, پرکھ لیا, کس چیز کے لیے؟ تقوی کے لیے. ان لوگوں کے قلوب کو کہ جنہوں نے ادب کی بھٹی سے جو پہلے لوگ گزرے, جنہوں نے اپنے آپ کو نبی پاک صلی اللہ علیہ وسلم کی ادب و آداب میں اس طرح سے ڈھالا محبت میں کہ وہ اس میں رچ اور بس گئے, ادب ان کی زندگی کا اوڑھنا بچھونا حصہ بن گیا. تو اللہ پاک نے فرمایا کہ پھر ہم نے بعد میں پھر ان کے قلوب کو منتخب کر لیا, کس چیز کے لیے؟ تقوی کے لیے, کہ تقوی بعد میں آئے گا, پہلے ادب ہے. تو نبی پاک صلی اللہ علیہ وسلم کی محبت کی بات کی ہے, تو اسی طرح ہر چیز کی کہتے ہیں وہ ٹیکنالوجی ٹرانسفر نہیں ہوتی جب تک کہ پہلے اس کے ادب و آداب نہ آدمی حاصل کرے. ایک غالباً البیرونی کا واقعہ یاد آیا اس بات کے اوپر کہ وہ ستاروں کا علم جانتا تھا, علم نجوم بہت بڑے تھے اور تاریخ میں مشہور ہیں, سب جانتے ہیں. ایک نوجوان ان کے پاس آیا اور اس نے کہا کہ مجھے آپ سکھا دیجیے ستاروں کا علم. انہوں نے بہانے کر کے اسے رخصت کر دیا اور نہیں سکھایا. جو پرانے شاگرد تھے انہوں نے کہا کہ آپ تو سب کو سکھا دیتے ہیں, اس نوجوان کو آپ نے کیوں نہیں سکھایا؟ تو کہنے لگے کہ میں اس کو جانتا ہوں ایک حوالے سے, اس نے چند علم نجوم کی کتابیں پڑھ لی, اس کے بعد سے اپنے آپ کو بہت بڑا علم نجوم کا ماہر سمجھنے لگا, ماہر فلکیات. تو اور فائدہ یہ ہے کہ خالی برتن میں پانی آتا ہے یا کوئی چیز آتی ہے, جو پیالہ پہلے سے بھرا ہوا ہوتا ہے اس میں کوئی چیز نہیں ڈالی جاتی کیونکہ پہلے سے لبالب ہے. تو جب یہ پہلے سے ہی اپنے آپ کو ماہر فن اور بہت بڑا بہت کچھ ماہر فلکیات سمجھ رہا ہے تو پھر میں اس کو کیا دوں گا, اس لیے میں نے اس کو بہانے سے رخصت کر دی. یعنی ادب کی کمی تھی, اپنے آپ کو خالی سمجھ کے آیا نہیں, وہ تو سمجھ رہا تھا کہ ٹھیک ہے مجھے ہی بہت کچھ آتا ہے, تھوڑا سا ان سے بھی سیکھ لوں گا. صحیح نا؟ تو بالکل ادب میں, ادب کا مطلب ہے فنائیت, کہ اپنے آپ کو کچھ نہیں سمجھنا اور اس چیز کی روح کو اور حقیقت کو سمجھنا. تو ادب پہلے ہے, پھر جب ادب کے ساتھ چلے گا تو پھر وہ چیز جو سامنے والی ہے, جو آپ چیز چاہ رہے ہیں, تو وہ چیز آدمی کو حاصل ہو جاتی ہے. اور وہ چیزیں جس کا تعلق اللہ کی نشانیوں سے, شعائر اللہ سے ہے, یعنی اللہ کی نشانیاں, اللہ سے نسبت جن کی جڑی ہوئی ہو, تو بھائی جیسے اللہ والے ہو گئے پھر ان کا ادب, تو اللہ کی نشانی ہوگی تو پھر اس حساب سے اللہ کا فضل و کرم ہوتا ہے. اور اللہ کی نشانیوں کی بھید بھی گویا اللہ کی بھید بھی, یہ وہ معاملات ہیں. تو بات ہو رہی تھی ایک بہت اہم بڑا ذریعہ ہے, وہ ہے قرآن پاک, جس کی طرف ہمارا دھیان اتنا نہیں جاتا لوگوں کا دھیان. تو آج قرآن پاک کے ساتھ جو ہماری بے وفائی اور بے اعتنائی ہے وہ قابل دید ہے, اور سب کو پتا ہے کہ ہم لوگ قرآن پاک کے ساتھ ہمارا کیا رویہ ہے. قرآن پاک کے بارے میں علماء کرام فرماتے ہیں اس کا جو حق سب سے بڑا یہ ہے کہ کم از کم سال میں دو مرتبہ تو کم از کم آدمی, کم از کم ہے یہ کم از کم. ہاں جو اکثر الخواص یا امت کے خاص لوگ ہیں ان کا معاملہ الگ ہے, لیکن جو عام مسلمان ہیں ان کے اوپر حق ہے, کوئی اگر کوئی شرعی عذر نہ ہو تو سال میں دو دفعہ قرآن پاک کو مکمل کرنا یہ اس کا ادب ہے. اور قرآن پاک کے بارے میں علماء کرام نے آداب لکھے ہیں کہ باوجود تو ہم ہوتے ہی قرآن پاک کی جب تلاوت کرتے ہیں تو بہتر یہ قبلہ روحوں کے بیٹھیں, عطر لگائیں, موبائل سائلنٹ پہ کر دیں,
کوئی بات چیت نہ کریں قرآن پاک کی تلاوت کے دوران دروازہ بند کر کے بیٹھے, اور یہ نیت ہو کہ اللہ رب العالمین کو میں قرآن پاک سنا رہا ہوں اور اللہ سن رہے کہ تو پڑھ میں سن رہا ہوں. ایک حدیث پاک کا مفہوم کچھ یوں ہے کہ کوئی اپنی باندھی گانے والی سے کوئی آقا اتنے جس طرح سے شوق سے اپنی اس کا گانا سنتا ہے, اللہ اس سے بھی کہیں زیادہ جب کوئی قرآن پاک کی تلاوت کرتا ہے تو اللہ پاک کان لگا کے سنتے ہیں کہ میرا بندہ میرا ہی کلام پڑھ رہا ہے, اور سکینہ اس کے اوپر نازل ہو جاتی ہے. تو قرآن پاک کی یہ تھوڑے سے چند آداب ہیں, اور اس کے بعد آدمی یہ بھی سوچے کہ جو قرآن پاک میں پڑھ رہا ہوں یہ اللہ رب العالمین کا خط ہے جو اللہ نے اپنے بندوں کے نام بھیجا ہے, اس میں مسلمان اور غیر مسلم کی بھی کوئی تخصیص نہیں ہے, سب کے لیے قرآن پاک کو. تو یہ کہ اللہ پاک کا کھلا خط ہے اور یہ میرے لیے راہ ہدایت ہے, اس میں دنیا اور آخرت کے سارے مسائل کا حل ہے, اور میں اللہ کی رضا کاملہ کے لیے یہ قرآن پاک کی تلاوت کر رہا ہوں. پہلے اللہ کی رضا کی نیت ہو, اللہ کی رضا کی نیت ہو تو یہ مقدم آدمی رکھے. ہاں دنیا بھی کوئی حاجت ہے پریشانی ہے وہ بھی آدمی نیت رکھ لے, قریب کوئی بات نہیں, تو دنیا بھی کوئی حاجت ہو کوئی پریشانی ہو اس کی نیت بھی آدمی رکھ لے قرآن پاک پڑھنے میں, کیونکہ شافی ہے تو قرآن پاک اس کی شفا بھی ہے ہر مسائل کا حل ہے. لیکن مقدم پہلے اللہ کی رضا کو رکھے رضا کو, پھر اس کے بعد اپنی دنیاوی پریشانی قرآن پاک پڑھنے کے بعد دعا بھی کر لے, یہ پریشان ہوں یہ قرآن پاک کے وسیلے سے میری مدد فرما. تو یہ ہے قرآن پاک کے آداب. تو قرآن پاک کا جو معاملہ ہے ایک تو یہ آداب ہو گئے تھوڑے سے قرآن پاک کے, آگے قرآن پاک کو تجوید سے پڑھنے کا اہتمام کرنا یہ ایک بہت بڑا ادب ہے, اور بغیر تجوید کے پڑھنا تو گناہ کبیرہ ہے. تو لوگ جو ہے وہ کہتے جی میں تو روزانہ دو پارے سے ختم کر لیتا ہوں تین پارے ختم کر لیتا ہوں اکثر لوگ, لیکن پتہ چلتا ہے تجوید تو ان کی صحیح ہے نہیں, اور تجوید جب صحیح نہیں ہوتی تو پھر تو چھ پارے بھی آدمی پڑ جائے گا بھائی. تجوید میں تھوڑا سا ٹائم لگتا ہے, مخارج کی ادائیگی ہوتی ہے, الفاظوں کو اٹھانا بٹھانا, اور صحیح معنوں میں قرآن پاک پڑھنے میں مزہ ہی اس وقت آتا ہے جب تجوید کامل ہوتی ہے. تو یہ معاملہ ہے, تو تجوید درست کر لیں, اسے دو ڈھائی مہینے کی محنت ہے, کسی قاری صاحب کو کے ساتھ کوئی ٹائم لے لیں, ہفتے میں دو یا تین دن پڑھ لیں, پورا ہفتہ نہیں پڑھا جا رہا, ہفتے میں دو یا تین دن کسی قاری صاحب سے ٹائم سیٹ کر کے اور پھر ان سے قرآن پاک پڑھنا شروع کر دیں نورانی قاعدے سے, جن کی تجوید صحیح نہیں ہے اس میں شرم نہ کریں بھائی. تو دو تین مہینے کی محنت ہے لیکن پھر ساری زندگی انشاءاللہ قرآن پاک تجوید کے ساتھ جو ہے وہ پھر چلے گا اور مزہ آئے گا اس میں, اور نمازیں جو ہیں وہ پھر آدمی کی درست ہو جائیں گی جو تجوید درست ہوگی. جیسے اکثر بتاتے رہتے ہیں سورہ فاتحہ ہم پڑھتے ہیں ہر نماز میں اور سنت میں نواف میں بار بار یہ آتی ہے, تو الحمد جس طرح ہم پڑھتے ہیں الحمد للہ رب العالمین, تمام تعریف اللہ رب العالمین کے لیے, ہا کی آواز حلق سے نکالنی ہے, حلق سے آواز نکالنی ہے, اگر دو چشمی سے آواز نکال دی, دو چشمی ہے والی آواز نکال دی سینے سے ہا کے بجائے ہا الحمد للہ رب العالمین, تو اس کا مطلب ہو جائے گا نعوذ باللہ تمام برائیاں اللہ کی, کہاں تمام تعریف اللہ کی نہیں اور کہاں برائیاں اللہ کی نہیں, تو مطالب جو ہے کچھ کے کچھ ہو جاتے ہیں. اسی طرح قلب معنی دل, دو نقطے والا جو قاف ہوتا ہے دل, اور اسی طرح کھڑے قاف سے پڑھا ہم نے قلب, قلب معنی کتا, دو نقطے والا قاف سے اگر پڑھا قلب معنی دل اور کھڑے قاف سے پڑھا تو قلب معنی کتا, تو کہاں دل کہاں کتا, تو کتنے مطالب بدل جاتے ہیں اس طرح سے. تو یہ کوئی اللہ پاک کے کلام کے ساتھ بھید بھی ہوگی, اور کوئی اتنی محنت نہیں ہے مشقت نہیں ہے, وہ مال خرچ نہیں کرنا پڑتا ہے, بلکہ مساجد مدارس میں تو مفت میں بےچارے بیٹھے ہوئے ہوتے ہیں, آج قرآن پاک کو حقیر سمجھا جا رہا ہے, جبھی تو آج نہ اس کے لیے ٹائم ہے نہ وقت ہے کیونکہ اہمیت نہیں ہے. لوگ چائنیز سیکھ رہے ہیں کیونکہ جی کہہ رہے ہیں چائنیز یہاں پر آ گئے اور بڑی بڑی اپرچونیٹیز ہمیں ملیں گی, تو دو ٹکے کے لیے جو ہے لوگ مہنگی کہہ رہے ہیں, دنیا کی مشکل ترین زبانوں میں سے چائنیز, لیکن ہمارے جو اکثر مسلمان ہیں خوب سیکھ رہے ہیں چائنیز, کیونکہ وہاں بات یہ کہ نقد اس کا فائدہ نظر آ رہا ہے نا, کہ چائنیز اگر مجھے پوری طرح سے آ گئی تو میں خوب چائنیز سیکھ کے اچھی تنخواہ مجھے ملے گی. اب چونکہ بغیر نظر نہیں آ رہا کہ قرآن پاک سے پیسے ملے, لیکن قرآن پاک میں تو پیسہ کیا, دنیا اور آخرت کی ساری کامیابی اور ساری نفعات پیسہ بھی استعمال بھی چھپا ہوا ہے اس میں, اس کے اسراروں میں سے, اس کے رازوں میں سے. لیکن وہی بات, جس کی جیسا ادب جیسا یقین ہوگا ویسا معاملہ ہوتا ہے. تو قرآن پاک کی کہاں تک فضیلتیں بیان کرے, ایسی پیاری فضیلت ہے, بس یہاں تو اس کے بعد ہم سمجھتے ہیں ساری باتیں ختم ہو جاتی ہیں. کہ جب بندے اللہ تعالیٰ کی شیما فرمائے, حدیث پاک کا مفہوم کچھ یوں ہے کہ جب بندے کی نزا کا عالم شروع ہوتا ہے, یعنی سکرات شروع ہوتے ہیں, سکرات الموت جو کہلاتا ہے, تو اس وقت ایک حسین و جمیل نوجوان آ جاتا ہے اور ملک الموت سے کہتا ہے ذرا آرام سے ان کی روح نکال دیں. تو तो बहरहाल वहां से जो है वो फिर रूह वगैरह आराम से निकलवाता है, सिफारिश करते हैं उनसे, और कहते हैं कि मलकुल मौत जब रूह निकालते हैं कि उसको सकरात का जब आलम शुरू होता है उस वक्त ही पहले से आ जाता है, उनसे भी पहले, और तसल्लियां देता है, घबराना नहीं, घबराना नहीं, मैं तेरे साथ हूँ, घबराना, और वो फिर कफन और सीने के दरमियान आ जाता है, हसीने जमीन आ जाता है, और फिर वहां से मामला उसका क्लियर कराने के बाद जब कब्र में मैयत को लिटा दिया जाता है तो फिर पुराने पाक फिर दोबारा आता है हसीन और जमील नौजवान की शक्ल में, मुनकर नकीर भी आ गए सवाल आपके लिए। अब वो उसको वहां से हटाना चाहते हैं ताकि यकसुई हासिल हो और मुझसे सवाल जवाब शुरू करें, तो उसको हटाते हैं तो नौजवान कहता है कुरान पाक की शक्ल में कि मैं इसको छोड़ के नहीं जाऊंगा, ये मेरा साथी और मेरा यार है, मेरा दोस्त है। आज लोगों को बड़ा यारी पे दोस्ती पे घुमंड होता है ना, लाओ ऐसा प्यारा दोस्त लाके दिखाओ कि जो मौत के वक्त और कब्र में नीचे जाके तुम्हारा साथ दे, तस्वुर तो करें क्या हालत होगी उस वक्त। उस वक्त वो कुरान पाक कहता है उन मलकुल मौत से कि ये मेरा साथी, मेरा वली, मेरा दोस्त है, इसने मेरी सारी जिंदगी तलावत करी है, मुझे पढ़ा है इसने, आज मैं इसका हक जरूर अदा करूंगा, और मैं उस वक्त तक यहाँ से जाने वाला नहीं हूँ, हटने वाला नहीं हूँ जब तक मैं इसे जन्नत में दाखिल ना करूँ। फिर फरिश्ते जो होते हैं उसकी उनकी मौजूदगी में ही सारे सवाल करते हैं, और फिर उसके बाद जब फरिश्ते सवाल करके चले जाते हैं तो फिर वो फिर तसल्ली देता है, घबराना मत, परेशान मत होना, कोई फिक्र मत करना, कोई खौफ दिल में मत रखना, मैं तुम्हारे साथ हूँ। और थोड़ी देर में वो जाते हैं और एक जबरदस्त रेशमी लिबास, रेशमी गद्दा लेकर आते हैं उसके आराम के लिए, जिसके बीच में जो होती है ज़ाफ़रान भरी हुई होती है, और फिर हद नजर तक वसी कर दी जाती है कब्र। और इसी तरह और अहादीस मुबारक में ये भी मजमून है, मफहूम जिसका खुलासा ये है कि आदमी की जो चार सिमत होती है दाएं बाएं आगे पीछे, तो एक तरफ से नमाज आती है, एक तरफ से सदका आता है, एक तरफ से रोजे आते हैं, इसी तरह से तो इसी तरह फिर कुरान पाक आता है चौथी जगह से, और चारों जिन तीनों चारों का जो हेड होता है वो कुरान पाक होता है। सब सब जो होते हैं इंसानी शक्ल में आते हैं उसका दिल बहलाने के लिए, तन्हाई दूर करने के लिए, तसल्लियां देते हैं, घबराना मत हम तुम्हारे साथ। और फिर इसके बाद इसी तरह से हशर वाले दिन हमारे प्यारे आकिद जहां नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाए कि हशर वाले दिन कुरान पाक से बढ़ के झगड़ा करने वाला कोई नहीं होगा, अल्लाह से सिफारशी झगड़ा करने वाला, झगड़ालू लफ्ज इस्तेमाल हो, झगड़ालू कहेगा अल्लाह पाक ये मेरा कारी है, या तो तू मुझको कुरान पाक से खारिज कर दे, निकाल दे, वो सूरत बोलेगी जिसको तलावत करते हैं, वो अल्फाज बोलेंगे, या तो अल्लाह पाक हमें तू कुरान पाक से निकाल दे या इसकी तू मगफरत फरमा, फिर अल्लाह पाक उसकी सिफारिश को कबूल कर लेंगे और फिर उसके बाद उसको जन्नत में दाखिल कर देंगे, अर्श का साया नसीब होगा भाई। तो कितनी बड़ी चीज है कुरान पाक की तलावत, लेकिन आज हम लोगों का क्या हाल है, मोटी मोटी तहे गर्द की जम जाती हैं, आज हम अपनी गाड़ियां, अपने घर, अपने जिस्म, अपने कपड़े, अपनी जूतियां तक साफ रखते हैं। कभी किसी के दिल में आया कि कुरान पाक देखूं कि इसके जुजदान में मट्टी तो नहीं लगी हुई, जुजदान को धो दूं, गंदा तो नहीं हो रहा, मट्टी मटियाला तो नहीं हो रहा। हजरत मौलाना हमारे जो दादा शेख थे हजरत मौलाना अब्रारुल अफसाब रहमतुल्लाह, वो कुरान पाक के मामले में बहुत सख्त थे, वो अचानक छापे मारा करते थे मसाजिद और मदारिस में, और फिर उसके बाद जो है अचानक छापे मारने का मकसद ये होता था जाके कुरान पाक को चेक किया करते थे, फिर उसके ऊपर अगर कोई गर्द लगी हुई मिलती थी तो ठीक ठाक क्लास लेते थे, बहुत जलाली थे कि ये कुरान पाक को तुम लोगों ने क्या किया भाई, इतनी गर्द लगी है उसको, कोई इसकी सफाई नहीं है, कुछ नहीं है, ये एहतराम है, ये अदब है। तो आज हम अपने घरों में देखें भाई कि ये साफ सुथरी जगह पे हमने रखे हैं, जुजदान वगैरह मैले तो नहीं हुआ, तो मट्टी गर्द आलू तो नहीं हो गया कुरान पाक। तो बुजुर्गों का हमारे मशाइख का तरीका रहा है कि उसके जुजदान को खुद अपने हाथ से साफ किए करते थे, मोहब्बत के साथ धोते थे, फिर उसके बाद उस पर सूख जाता था फिर उसको इतर लगाया करते थे और फिर उसको इज्जत से चूमा करते थे कुरान पाक को, और फिर उसमें रख के ऊंची जगह पे इज्जत के साथ रखते थे। इसी तरह कुरान पाक की तरफ पैर करके नहीं बैठना चाहिए, कुरान पाक की तरफ जो है पीठ करके नहीं बैठनी चाहिए। हमारे एक अल्लाह माफ करे एक फिरका है, अल्लाह उनको हिदायत दे, वो जमीन पे कुरान पाक रखे पढ़ते हैं पैरों के पास, कभी तकिए के नीचे, सर के नीचे रख के पढ़ते हैं। कहो भाई ये क्या कर रहे हो, कोई बात नहीं, कोई बात नहीं, किताब है यार, किताब है, जैसे आम किताब है, हिदायत की बस कुछ नहीं, कोई अदब अदब नहीं। खुद यही कराची में एक मस्जिद में मैं नमाज पढ़ रहा था, देखा सामने कुरान पाक जमीन पर रख दिया सफों में बीच में ऐसे, और खुद ऐसे ही बैठे हैं, तो मेरा तो दिल ही लिया, बहरहाल तो मैंने उनको फिर प्यार से नमाज पढ़ा, सुन्नत वगैरह में फारिग हुआ। मैंने कहा ये कुरान पाक आप उठाएं, ये जमीन किस तरह से आपने रखा है? तो हंसने लगे, कहेंगे आपके इल्म की कमी है, आपके इल्म की कमी है जो आप ऐसी बात कर रहे हैं, ऐसा कोई कुरान और हदीस से सबूत नहीं मिलता कि इसको जमीन पर ना रखा जाए। तो अजीब अजीब बातें हैं। तो भाई ये तो अल्लाह की अदब भी कोई चीज होती है भाई, अदब कभी को फतवा लेना पड़ेगा? अदब तो अल्लाह का कलाम है, उससे ज्यादा अदब की क्या चीज हमें देखनी पड़ेगी। बहरहाल तो बात हो रही थी कुरान पाक के मामलात की। तो आज हमारा क्या कुरान पाक के साथ रवैया है, क्या मोहब्बत है, क्या दिली ताल्लुक है? आज ये हम लोग देखें कि मट्टी वगैरह तो नहीं उसके ऊपर है, तो ये मोहब्बत से ताल्लुक है इसका। क्योंकि अल्लाह की वही बात, जिसको अल्लाह से मोहब्बत होगी तो उसको फिर अल्लाह की हर निशानी से भी मोहब्बत होगी। जिस बेचारे को अल्लाह से इतनी मोहब्बत ज्यादा नहीं है तो अल्लाह की निशानी से क्या मोहब्बत करेगा वो? जिसको आप सल्लल्लाहु अलैहि वसल्लम से इतनी मोहब्बत नहीं है तो भाई आप सल्लम की सुन्नतों से दूसरी चीज़ों से क्या मोहब्बत करेगा वो? तो वही बात घूम फिर के आती है। तो अदबो आदाब और इश्क की कमी जो है ये बड़ी खतरनाक होती है। तो फिर रिप्लाई फिर इस हिसाब से फिर वो नहीं मिलता जिस हिसाब से मिलना चाहिए। तो कुरान पाक के ऊपर बात हो रही थी, तो ये तो बहुत बड़ा एक जो वाक्य बताया कि मौत के वक्त कब्र में अशर में ये कुरान पाक आ जाता है। तो ये जो जो हदीस शरीफ अभी बयान की गई है, तो इस जो कब्र में और इन चीज़ों में तो कुरान पाक पढ़ने की तो फजीलत है ही है, लेकिन खास तौर पे सूरह मुल्क के पढ़ने की जो है ना ये फजीलत ज्यादा उलमा कराम ने बताई। तो तबारक लगी जो हम पढ़ते हैं तो ये मगफरत के लिए बहुत अहम ये है। तो एक तो ये बात, आगे एक और हदीस शरीफ में आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इंसान के बेहतरीन अमाल में से जो बेहतरीन अमल है वो क्या है? तो बेहतरीन अमाल में से बेहतरीन अमल, एक तो बेहतरीन अमाल कर ही रहे हो लेकिन उसमें जो आला क्वालिटी का बेहतरीन अमल वो क्या है? कुरान पाक तरतीब के साथ पढ़ना। ये अलग हदीस है, तरतीब से क्या साथ पढ़ना? सूरह फातिहा से हमने कुरान पाक शुरू किया, वन नास को खत्म किया, तो खत्म नहीं करना बल्कि वन नास के बाद दोबारा से सूरह फातिहा अलिफ लाम मीम से लेके मुफलिहून तक आपने कुरान पाक पढ़ के खत्म कर छोड़ दिया। यानी कुरान पाक खत्म करने की चीज नहीं है। शेखुल हदीस जिक्रिया साहब रहमतुल्लाह इरशाद फरमाते फवाइद माल में फरमाते हैं कि कुरान पाक पढ़ के खत्म करने की चीज नहीं है, बल्कि कुरान पाक वो अल्लाह का कलाम है कि इसमें अपनी जिंदगियां खपा कर खत्म करनी है। मौत तक कुरान पाक का इस तरतीब से पढ़ना है, मौत तक इस तरह से पढ़ना है, तो फिर कुरान पाक हमारा सिफारिशी, हमारा दोस्त और हमदर्द, हमारा वली बनेगा। हो ऐसा नहीं है कभी कभार ऐसी उल्टे सीधे तरीके से पढ़ लिया, बस के साल छह महीने में कभी तजवीद दुरुस्त है नहीं है, अल्लाह उसको भी करम फरमा दे अलग मामला, लेकिन भाई इतनी अहम चीज है तो इसको ऊपर वरसी हम तवज्जो दें। तो तरतीब से पढ़ना, तो ये तरतीब से पढ़ना जो है ये सुन्नत अमल है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, और इससे जो नूर बनता है वो फिर बगैर तरतीब से पढ़े वो बात नहीं आती। अगर किसी को सूरह यासीन पढ़नी है या सूरह वाकया पढ़नी है या कोई और सूरत पढ़नी है, सूरह मुल्क वगैरह, तो वो अलग से पढ़े, तरतीब ही रही उसके फिर नफात अलग। तो ये आज हमारे यहाँ मखसूस सूरतें पढ़ी जाती हैं, कोई ना कोई वजीफे या चिल्ले की शक्ल में कोई मुसीबत दूर हो जाए, परेशानी दूर हो जाए, बस। या तो सूरह रहमान लोग पढ़ रहे होते हैं, बीमारियां आजकल चल रही तो सूरह रहमान ही घर में लगी है, ठीक है वो भी सुन लें पढ़ लें, मना नहीं, अच्छी बात है, लेकिन तरतीब से तो पढ़े, वो अलग से पढ़े। अगर आपको सूरह रहमान पढ़नी है, सूरह यासीन पढ़नी है, उसका नूर फिर नूर आला नूर बन जाता है। तो ये चीज है। तो इसी तरह से ये जो वबाई बीमारियां वगैरह आजकल फैली हुई है, तो इसके लिए सूरह बताते उलमा कराम इसमें बहुत शिफा है, सूरह रहमान है, इसमें बहुत शिफा, पढ़ के आदमी दुआ करे कि अल्लाह पाक मुझे तमाम बीमारियों से बचाए। तो ये इसके बात है। इसी तरह से बाग लोग सिर्फ सूरह बकरा की तलावत सुनते हैं रिकॉर्डिंग की शक्ल में, या वो सिर्फ सूरह बकरा ही पढ़ते रहते हैं, भाई बहुत मुबारक है, बहुत फजीलत है, लेकिन किसी आमिल ने बताया होता है कि जादू बद असरात बद नजर तुम्हारी खत्म हो जाएगी, तुम्हारे घर में असरात है, तो पता चला कुरान पाक बाज लोग पढ़ते तो हैं, सुनते तो हैं, लेकिन वो मखसूस सूरतों की शक्ल में किसी न किसी मुसीबत परेशानी की वजह से। मना नहीं है भाई, अल्लाह का कलाम है, अल्लाह ने खुद फरमाया मेरा कलाम है, मदद हासिल करो, लेकिन वही बात, एक होता है जायज दर्जा, एक होता है आला दर्जा। आला दर्जा क्या है कि अल्लाह की मोहब्बत में अल्लाह की रिजा कामला के लिए कुरान पाक तरतीब से पढ़ें, बाकी अगर सूरतें वगैरह कुछ पढ़नी है सुननी है तो अलग से उसका एहतमाम करें, तो फिर उसके वो अनवारात हासिल होंगे अल्लाह। और कम से कम भाई कितना पढ़ना चाहिए कुरान पाक रोजाना? तो हदीस पाक का मफहूम है कि जो आदमी रोजाना 10 आयात की तलावत कर लेता है तो उसका नाम गाफिलीन में शुमार नहीं होगा, शर वाले में गाफिली में उसका शुमार नहीं होगा। 10 आयतें कितनी होती है भाई? 5 मिनट, 5-7 मिनट। ہمارے جو ان مشائخ ہیں اللہ والے, جب کوئی بیعت ہوتا ہے سلسلے میں, جو صوفی اکرام خان قوم میں سب سے پہلے کیا بتاتے ہیں, بیعت ہوتے کے ساتھ ہی قرآن پاک کی تلاوت اور یہ ذکر اللہ بنیاد یہ بناتے ہیں. باقی کہتے ہیں آنا جانا رکھو, انشاءاللہ سارے گناہ چھوٹتے چلے گئے. جب بندہ قرآن پاک اور ذکر اللہ کرنا شروع کرتا ہے تو آہستہ آہستہ اس کی سروس ٹیوننگ اوور آلنگ ہونے لگتی ہے, اس کا قلب مجلہ مصفہ ہونے لگتا ہے. حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ کو تقریباً 100 بار رسول اللہ تبارک و تعالیٰ کی زیارت ہوئی تھی خواب میں. ایک بار انہوں نے کہا, یا رب کریم آپ کا تقرب حاصل کرنے کے لیے سب سے معاون مددگار اور زبردست چیز کیا ہے جس کے ذریعے آپ کا تقرب حاصل کیا جائے؟ تو اللہ پاک نے ارشاد فرمایا کہ میرا کلام پاک. پھر پوچھا انہوں نے کہ سمجھ کے یا بلا سمجھے؟ تو آپ نے فرمایا, اللہ پاک نے فرمایا دونوں طرح سے, چاہے بغیر سمجھے پڑھو یا سمجھ کے پڑھو. بعض جاہل لوگ آ گئے, وہ کہتے ہیں قرآن اگر سمجھ کے نہیں پڑھا تو کیا فائدہ, بیکار ہے ایسا پڑھنا. جبکہ حدیث شریفہ میں ہے کہ ہر لفظ کے اوپر جو ہے وہ 10 نیکیاں, الف لام میم, آپ صلی اللہ علیہ وسلم ارشاد فرما رہے ہیں اس میں 30 نیکیاں, الف الگ, لام الگ, لام الگ اور میم الگ. تو نہیں بھی اگر آدمی اردو ترجمہ پڑھ رہا سمجھ نہیں رہا, لیکن اس کی اگر قرآن پاک پڑھ رہا ہے اس پہ ہی بہت زیادہ ثواب ہے, اس پہ ہی اللہ کا قرب مل رہا ہے. نور اعلیٰ نور ہے کہ اگر اس کا ترجمہ بھی سمجھ لے اور اس کی تفسیر بھی پڑھ لے. تو یہ احادیث مبارکہ میں اتنی فضیلتیں آئی ہیں. اسی طرح بعض لوگ جو غلط پڑھتے ہیں قرآن پاک, ان کے بارے میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا مفہوم ہے کہ بعض قاری اپنے طور پہ قرآن پاک کی تلاوت کر رہے ہوتے ہیں اور قرآن ان پر لعنت کر رہا ہوتا ہے. اس کے بارے میں علماء کرام نے بڑی تفصیلی باتیں لکھی ہیں, اس کا چند مختصر یہی بات ہے کہ بعض لوگوں کے اعمال عقائد درست نہیں ہوتے ان کے, لیکن قرآن ان کو آتا ہے پڑھنا, لیکن عقائد ان کے درست نہیں ہے, شرکیہ معاملات ہیں اور بدعتیں وہ کرتے ہیں. تو اب لاکھ کوئی قرآن پاک پڑھتا رہے کہ نہیں اچھا بھائی, لیکن شرک اور جب بدعتیں چل رہی تو قرآن کا وہ حاصل نہیں ہوگا, تو لعنت کا اندیشہ, تو وہ بھی اس میں آتے ہیں. اسی طرح وہ لوگ بھی آتے ہیں کہ جو بنا کسی شرعی عذر کے قرآن پاک کی تجوید درست کر سکتے ہیں, لیکن پوری پوری زندگی ہو گئی جو بچپن میں جو مسجد میں مدرسے میں جا کے قرآن پڑھا تھا, آج 50 سال کے ہو گئے, 60 سال کے ہو گئے, کبھی دل میں نہیں آیا کہ میں قرآن پاک درست کروا لوں, اور معلوم ہے کہ میرا قرآن درست نہیں ہے, تجوید درست نہیں ہے, لیکن چل رہا ہے 40-40 سال سے. تو پھر ایسے لوگ بھی لعنت کی بدعا میں آ سکتے, لیکن علماء کرام فرماتے ہیں کہ لیکن بھائی اس کو مطلب یہ نہیں کہ ڈر کے مارے آدمی پڑھنا چھوڑ دے کہ میری تجوید صحیح ہے تو میں پڑھنا چھوڑ دوں. مطلب یہ ہے کہ آدمی فکر کرے, جب تک تجوید درست نہیں ہو رہی اس وقت تک پڑھتا رہے, چھوڑے نہیں قرآن پاک, لیکن مطلب ہے فکر پیدا کرے, تجوید درست کرے. تو یہ باتیں ہیں. اسی طرح یہ تو قرآن پاک کی کچھ فضیلتیں ہو گئیں, آداب بتا دیے گئے, اس کی فضیلتیں بتا دی گئیں اور کچھ سورتوں کے اقواز بتا دیے گئے. اسی طرح ایک اور آج کل ایک فتنہ چل رہا ہے قرآن پاک کی تفسیر کا, یعنی قرآن پاک کو ہم کس طرح سمجھیں. بعض لوگ کہتے ہیں جی سمجھنا بھی تو چاہیے, تو پتہ نہیں یہ بھی ایک حب جا کی علامت نظر محسوس ہوتی ہے ہمیں, تو اللہ عالم یہ بات ہے نہیں ہے. کیونکہ جب بڑے بڑے مفسرین کی جو کتاب قرآن پاک کے ترجمہ اور تفاسیر موجود ہیں, پرانے بھی نئے بھی, اب آج کل جیسے حضرت مفتی تقی عثمانی صاحب دامن الرحمۃ نے بہت آسان سلیس زبان میں قرآن پاک کا ترجمہ اور تشریح پیش کر دیے, لوگوں کو شکایت تھی کہ پہلے کے جو قرآن پاک کے اس میں بہت مشکل الفاظ استعمال کیے اردو کے کافی دقیق, جس کی وجہ سے لوگوں کی سمجھ میں نہیں آتا قرآن پاک, تو وہ شوق نہیں پیدا ہوتا. تو انہوں نے یہ چیز دیکھتے ہوئے اور آسان کر دیا, تو اور اتنا دلکش اور دل نشین ہے کہ آدمی پڑھتا ہے دل چاہتا ہے پڑھتے ہی چلا جائے اس کا ترجمہ اور تفسیر. تو جب مستند علماء کرام کے مفسرین قرآن, جو مفسر قرآن ہیں جو مستند بھی ہیں اور جن پر کوئی شک نہیں ہے کسی قسم کی علمی قابلیت کا, جب ایسے قرآن پاک میں تفاسیر ترجمے کے موجود ہیں تو ان سے استفادہ حاصل لوگ کیوں نہیں کرتے؟ پھر آج کل کیا ایک فتنہ چل رہا ہے, جو فتنہ کس طرح کا چل رہا ہے کہ قرآن پاک خود عربی پڑھو, خود سمجھو اور خود قرآن پاک کو سمجھو کہ اللہ پاک کیا کہہ رہے ہیں ڈائریکٹ براہ راست. تو آج کیا ہو رہا ہے کہ نہ عالم ہے نہ مفتی ہیں, نہ ان کے پاس کوئی اتنا اصول علم حدیث ہے, ان کے پاس حدیث کا علم کہلاتا ہے اور ایک اصول فقہ کہلاتا ہے, تو قرآن پاک کا ترجمہ اور تفسیر پیش کرنے کے لیے علم حدیث اور اسی طرح سے اصول فقہ, یہ ساری اور بھی کئی چیزیں ہوتی ہیں, وہ ساری چیزیں ہونا ضروری ہے, اس کے بعد آدمی مفسر بنتا ہے. قرآن پاک کی تفسیر کرنا اتنا آسان نہیں ہے. اور آج کل کیا چل رہا ہے سلسلہ کہ آج کل بہت سے لوگ ہوتے ہیں عربی تھوڑی بہت انہوں نے سیکھ لی, الٹی سیکھی اور اس کے بعد وہ قرآن پاک کا ترجمہ پڑھا اور مفسر قرآن بن کر بیٹھ جاتے ہیں اور پھر وہ قرآن پاک پڑھاتے ہیں اور لوگ ان سے قرآن پاک پڑھتے ہیں. ارے بھائی وہ غلط ہو جاتا ہے معاملہ. کیونکہ جو عربی محاورے قرآن پاک جو ہے وہ عربی محاورے میں بھی کی شکل میں بھی نازل ہوا ہے، تو عربی ترجمے سے بھی ہم حاصل کر سکتے ہیں، تھوڑا بہت قرآن پاک سمجھ میں آ جائے گا، لیکن کتنی ایسی چیزیں ہیں جو عربی محاورے سے جن کا تعلق ہے، اور قرآن پاک کو ہمیں کیسے سمجھنا ہے، جس طرح سے نبی پاک آخر جہاں صلی اللہ علیہ وسلم نے صحابہ کرام کو الفاظ بتائے تھے کہ اس لفظ کا یہ ترجمہ ہے، اس کا یہ ترجمہ، یہ تشریح ہے، تو جس طرح سے قرآن پاک کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے صحابہ کو بتایا تھا، صحابہ نے تابعین کو بتایا، اس طرح سے ہمیں قرآن پاک سمجھنا. اب ایک مثال ہے چھوٹی سی، ہمارے پیارے مرشد حضرت مولانا شاہ کی محمد اکبر صاحب رحمۃ اللہ نے عجیب ایسی پیاری مثال دی اسی بات کو لے کے کہ سورہ رحمان میں ہم پڑھتے ہیں والنجم والشجر یسجدان، کہ نجم اور شجر یہ اللہ کو سجدہ کرتے ہیں، ہے نا بھائی؟ تو نجم کس کو کہتے ہیں؟ ستاروں کو بولتے ہیں، ستاروں کو بولتے ہیں نا بھائی، ہر آدمی عربی جو جانتا ہے اس کو کہتا ہے نجم، ستاروں کو بولتے ہیں، لیکن نبی پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے صحابہ کرام کو اس کا ترجمہ بتایا، نجم سے مراد یہاں پر ستارے نہیں بلکہ بیلے ہیں، بیلے. اب لاؤ بھائی وہ مفسر، خود ساختہ مفسر، کہ آپ اس کا کیا ترجمہ کرو گے؟ تو نجم تو بھائی ستارے کو بولتے ہیں، لیکن آپ صلی اللہ علیہ وسلم نے یہاں بتایا کہ یہ بیلے، چھوٹے چھوٹے پودے ٹائپ جو ہوتے ہیں جو بغیر تنے کے، جن میں تنا نہ ہو، بیلے جس کو ہم کہہ دیں، تو وہ یہاں مراد ہے. اور یس جدان، اور سجدہ کرتے ہیں درخت بھی، درخت بھی، لیکن ہم دیکھتے ہیں کوئی درخت کو ہمیں سجدہ کرتا ہوا نظر آتا ہے کہ پورا زمین پہ گرا ہو، لیکن سجدہ کرتا ہوا نظر نہیں آ رہا، کیا مطلب؟ اللہ کو اللہ فرمانا سجدہ کرتا ہے. تو اس پہ وہی بات مفسر فرماتے ہیں، مفسر قرآن، کہ یہاں سجدے سے مراد اللہ کے حکم کی اطاعت ہے، یعنی اللہ نے اگر آم کے پیڑ کو حکم دیا ہے تمہیں آم ہی پیدا کرنا ہے، تو وہ اخروٹ یا امرود نہیں پیدا کرے گا، وہ آم ہی پیدا کرے گا. اسی طرح امرود کے درخت کو حکم دیا کہ تمہیں امرود ہی پیدا کرنا ہے، تو امرود ہی نکالے گا، وہ دوسرا درخت نہیں، دوسرا پھل نہیں نکالے گا وہ. تو یہ ہے اللہ کی اطاعت اور اللہ کو سجدہ کرنا. تو اسی طرح اللہ تعالیٰ فرماتے تھے ایسے لوگوں سے قرآن پڑھو گے تو خود تو ہلے گئی، تمہیں بھی ہلا دیں گے. تو بھائی ہر چیز کی ایک اتھینٹیسٹی ہوتی ہے، سرٹیفیکیشن ہوتی ہے، اس طرح چلتا ہے ISO 9000 کی، یہاں سے سرٹیفیکیشن ہماری ہوئی ہے، ہر چیز کی، ہر ایک چیز کی کوئی نہ کوئی کوئی انسٹیٹیوشن ہوتی ہے، کوئی انسٹیٹیوٹ ہوتا ہے جو اس کو تصدیق کرتا ہے، ریکگنائز کرتا ہے کہ ہاں جی ہم اس کو اتھرائز کر رہے ہیں. تو بات یہ ہوتی ہے کہ صحابہ کرام کو تو اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم نے اتھرائز کر دیا تھا، قرآن پاک کی آیتیں بھری پڑی ہیں، حدیث مبارکہ بہت باسر مقدار میں موجود ہیں، لیکن بھائی آج کل کے اس طرح کے مفسر قرآن جو خود ساختہ بن کے بیٹھ گئے، ان کو آخر کس نے اتھرائز کیا؟ کون تصدیق کرے گا کہ انہوں نے جو قرآن پاک بیان کیا ہے، اس کی تشریح جو بیان کی ہے اتنی، تو وہ کہاں سے صحیح ہے؟ تو علماء کرام نے سب کے راز کھول دیے، سب میں ان کی اصلاح کے لیے سارے جتنے بھی اس وقت اہل حق کے علماء کرام ہیں، انہوں نے بتا دیے کہ بھائی اس وقت جو جو قرآن پاک پڑھا رہے ہیں اور کون کون کیا ہے بائی نیم، ساری چیزیں انہوں نے بتا دی کہ انہوں نے یہ یہاں یہاں غلطیاں کر کے چلے گئے، اور یہ سارے لوگ غلط قرآن پاک کا ترجمہ اور تفسیر انہوں نے سنی. تو بھائی جب ایک نمبر مال مارکیٹ میں موجود ہو تو آدمی اپنا کیوں اتنا دماغ کو پریشان کرے؟ اور زندگی میں ہمارے پاس وقت بھی بہت کم ہے، ٹائم بھی بہت کم ہے، اصل چیز تو بھائی عمل ہے نا، تقوی پر آئے، پورے قرآن کو نچوڑو، گناہوں کو چھوڑو، نیک عمل کرو. یہ سمجھ لیں جو بات میں بتا رہا ہوں، جو پورے قرآن کا منشور ہے، نچوڑ ہے بس. تو ٹائم شارٹ ہے ہمارے پاس، جتنے ہمارے ساتھ دوسرے معاملات بھی لگے ہوئے، دنیا کے بھی جھمیلے ہمارے ساتھ لگے ہیں، تو کسی مستند، کسی عالم مفتی کا، اہل حق کا، ان کا ترجمہ اور تفسیر قرآن پاک پڑھ لیں اگر شوق ہے کسی کو، تو کون منع کرے؟ تو پھر دیکھیں کتنا آدمی کو فائدہ ہوگا. اب خود سیکھے گا بھائی، اور خود ہی سمجھے گا اور کہے گا یہ سب بیکار ہے، نعوذ باللہ. وہ تو پھر کس کا کچھ، کہیں جانا کہیں تھا، پہنچے گا کہیں. اس کی مثال ایسے جیسے جانا تھا صدر، بجائے صدر کی بس میں بیٹھنے کے اورنگی ٹاؤن کی بس میں بیٹھے، تو جانا کہیں تھا پہنچے کہیں. تو خود سے قرآن پاک کیسے آدمی کو سمجھ سکتا ہے؟ اور یہ جو بعض لوگ کہتے ہیں ولقد یسرنا القرآن ہے، کہ ہم نے قرآن پاک کو آسان کر دیا، اللہ نے تو خود اعلان کیا کہ نصیحت حاصل کرنے کے لیے ہم نے قرآن پاک کو آسان کر دیا، تو یہ لوگ بلا وجہ کو اتنی باتیں کرتے ہیں. تو بھائی اس کے اوپر مفتی تقی عثمانی صاحب دامت اللہ تعالیٰ فرماتے ہیں، جو ان کا قرآن پاک ہے اس میں انہوں نے خود ہی انہوں نے اقتباس لکھا ہے، قرآن پاک کے معاملے میں زبردست اہم غلط فہمی، یہی بات انہوں نے عرض کی ہیں جو سب میں بیان کر رہا ہوں. تو انہوں نے یہی بات کہی ہے کہ یہ جو اس قرآن پاک کے جو آیت کا مطلب یہ ہے کہ آسان تو کر دیے نصیحت حاصل کرنے کے لیے، لیکن قرآن پاک میں نصیحت حاصل کرنے کے لیے آسان ان احکامات کے لیے جو عام چیزیں کہلاتی ہیں، جیسے موت اور آخرت کا خوف، اسی طرح جنت جہنم کے جو معاملات ہیں وہ، तो कोई भी आदमी उसको पढ़ के नसीहत हासिल कर सकता है, कोई मना नहीं। जिसको अरबी भी आती है वो थोड़ा बहुत पढ़ के उसको फायदे हासिल हो जाएंगे। यहाँ अल्लाह ने ये बात फरमाई है, लेकिन कुरान पाक में कुछ ऐसे मसाइल हैं कि जिसका ताल्लुक फिकही मसाइल से, अकायद से है, जिसमें हमें उल्मा कराम की जरूरत पड़ती है पूछने के लिए, इतनी ऐसी चीज है। तो यहाँ अब हम मजबूर हो गए, तो वहां आदमी खुद जहाँ मसाइल का मामला हो, फिकही मसाइल का मामला हो, तो वहां हम कुरान पाक को खुद समझकर और खुद ही फतवा हासिल करके दीन पर अमल नहीं कर सकते, उसमें हम फंस जाएंगे। उसके बाद हमें मजबूर होके फिर किसी मुफ्ती साहब से हमें रुजू करना पड़ता। तो आधी बात तो समझ में आ जाएगी, लेकिन आधी से महरूम रहेंगे। वो फिकही मसाइल है, वो दूसरी चीजें जैसे तलाक के मसाइल हैं, तीन तलाकों के मसाइल हैं, विरासत के मसाइल हैं, काफी पेचीदगी हैं। तो अब नसीहत हासिल करो, समझ के दिखाओ, करके दिखाओ अमल। कितनी ऐसी चीजें होती हैं, उल्मा कराम बताते नहीं, ये चीज बात नहीं समझता जी, मैं तो ये समझाऊं कुरान पाक को, मैं तो ये समझाऊं, लेकिन उल्मा कराम कहते हैं भाई आपने गलत समझा है, इसका मतलब ये नहीं ये है। क्योंकि जो फतवा जो आता है वो कुरान पाक की एक सूरत या एक आयत के ऊपर नहीं आता, बल्कि पूरा कुरान पाक पढ़ने के बाद, पूरी अहादीस मुबारका शरीफा पढ़ने के बाद, फिर उसके बाद जो है फतवा उल्मा कराम देते हैं। आज हम लोग थोड़ी सी एक दो आयतें पढ़ के, एक दो सूरतें पढ़ के, या दो चार हदीस शरीफ पढ़ के बहुत से लोग मुफ्ती बन जाते हैं, फतवा देने लगते हैं। तो भाई ऐसा नहीं होना चाहिए। तो जो माहिर फन होते हैं वो माहिर फन होते हैं। तो ये कुछ ये भी बता दिया भाई कि जो जरूरी चीज़ थी पुराने पाक को लेकर, कि इससे किस तरह से पुराने पाक पढ़ना चाहिए, जो फजीलत भी हो गई, पुराने पाक पढ़ने के आदाब क्या हैं वो भी हो गए, किससे पुराने पाक हासिल करना चाहिए और क्या उसकी तरतीब है, तो ये आदमी कर ले इस तरह से। बाकी इसको ये भी बता दिए कि दो मरतबा कुरान पाक का हक है, साल में दो मरतबा। और ये जो रमजान चल रहा है, तो भाई ये तो बहुत ही प्यारा मुबारक महीना चल रहा है, इसकी जो साथ है बहुत बाबरकत वाली है। तो कुरान पाक में तो जितना सारा दिन भी अगर कुरान पाक पढ़ता रहे तो भी कम है, तो भी कम है। तो ये आदमी कुरान पाक खूब पढ़े। इसी तरह खत्मुल कुरान का जो मामला है, जैसे हम घर में कुरान पाक पढ़ते हैं जैसे, तो जब खत्मुल कुरान हो, जिस दिन खत्म हो कुरान पाक का, तो उस वक्त घर वालों को जमा करके दुआ करनी चाहिए इज्तिमाई तौर पर। ये भी हमारे बुजुर्गों का वो तरीका है। सहाबा कराम हजरत अब्दुल्लाह इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हु के बारे में ये मशहूर था कि जब भी कोई साहबी रसूल या अहले बैत में से किसी का कुरान पाक खत्म होने वाला होता था, और उन्होंने कुछ लोगों को कहा हुआ होता था कि तुम मुझे इत्तला दो कि इस चीज का कुरान पाक खत्म होने वाला है, तो खत्म होने से कुछ दिन पहले बता दिए करते थे, फिर वो उस वक्त पे जाके उनसे दरख्वास्त करते थे कि मुझे अपनी दुआ में शामिल कर दीजिए। बताइए इतना एहतमाम करते थे वो कि भी खत्मुल कुरान की जो होगा खत्मुल कुरान, तो मैं वहां पहुंच के दुआ करूंगा, क्योंकि उस वक्त दुआओं के कबूल होने का बेहतरीन वक्त होता है खत्मुल कुरान का जो वक्त होता है। अब वो जो जैसे आजकल माशाल्लाह तरावीह चल रही है, तो कोशिश करनी चाहिए दूसरी मसाजिद में भी जाके जब खत्मुल कुरान हो उसमें आदमी शामिल हो, तो खास दुआ होती है। तो हदीस पाक का मफहूम है कि जब ये खत्मुल कुरान का जो दुआओं का मौका होता है, तो अगर कोई आदमी सुबह को कुरान पाक खत्म करता है तो शाम तक 70,000 फरिश्ते उसके लिए दुआएं मगफरत करते हैं और दुआएं रहमत और दुआएं मगफरत करते हैं। रात में अगर कोई कुरान पाक खत्म करता है तो सुबह तक उसके लिए दुआएं रहमत और दुआएं मगफरत करते हैं फरिश्ते। तो भाई ये मामूली चीज नहीं है कि कुरान पाक को मोहब्बत करें, दिल से उसको प्यार करें, कि ये हमारा बेहतरीन साथी है। जो जो आदमी मौत के वक्त और कब्र में जो उसकी साथ दे, भाई उससे बढ़ के तो प्यारी कोई चीज होती नहीं, सही है ना। सब साथ छोड़ देते हैं, माँ बाप, बहन भाई, बीवी, बच्चे, कोई साथ नहीं होता, सब दुनिया फेंक कर आ जाती है कि भाई अब ये खुद जाने और इसका काम जाने। उस वक्त कुरान पाक आता है नौजवान की शक्ल में, तसव्वुर करें, बातें भी हमारी समझ में नहीं आ रही, लेकिन भाई जब सकरात का आलम शुरू होता है तो उस वक्त आदमी से पूछे कि क्या उसकी जब हालत होती है, जब ये कनपटियां पिचक जाती हैं और पिंडलियां मुड़ जाती हैं उसकी, और जब पंजों के जरिए रूह निकलना शुरू होती है, हलक से जब रूह निकाली जाती है, तो उस वक्त कोई हम कितने शदीद मदद के काले होंगे। तो आज ये जो कुरान पाक पढ़ने वालों को हकीर भी नहीं समझना चाहिए। जो हाफिज बच्चे हजरत वाला रहमतुल्लाह फरमाते थे, इन बच्चों को हकीर मत समझो मदरसों के जो कुरान पाक हिफ्ज कर रहे हैं, नहीं तो अगर ये नाराज हो गए तो अगर सिफारिश पर तुम्हारी नहीं करेंगे, हदीस शरीफ का मफहूम है ना कि 10 लोगों को जिन पर जहन्नम वाजिब हो चुकी होगी, तो हाफिज कुरान दुआ के जरिए उनको लेके जाए। तो भाई इनको तो खूब हाफिज कुरान लोगों को तो खूब खिलाना पिलाना चाहिए, इनका एहतराम करना चाहिए, मोहब्बत करनी चाहिए इनसे, बड़े फवायद हासिल होते हैं। असल में इनकी मोहब्बत नहीं है, कुरान पाक की मोहब्बत है। असल में कुरान पाक की भी मोहब्बत नहीं है, दरहकीकत अल्लाह की मोहब्बत है कि अल्लाह का कलाम है, वही बात अल्लाह की सब निशानी है ये। तो बस ये चीज होती है, तो बस जिसको अल्लाह से मोहब्बत होगी, अल्लाह से प्यार होगा, अल्लाह की निशानियों से भी उसको प्यार होगा। आजकल एक और चीज बहुत अहम, ये बात बता दें कि ये حافظ قرآن کے قرآن کے بارے میں جو فضیلتیں آئی ہیں کہ ماں باپ کو سر پہ تاج پہنایا جائے گا حافظ قرآن پاک کے, اور 10 لوگوں کو اور اسی طرح کئی لوگوں کو وہ جنت میں لے کے جائے گا, وہ سب اپنی جگہ ہے, لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا وہ حافظ جو قرآن کو یہ فضیلت ملے گی جو متقی ہوگا. بتائیے شرط یہاں پر بھی کہاں تک تقوی کے اوپر بیان کریں, کس کو؟ وہ حافظ جو قرآن کو فضیلتیں ملیں گی جو متقی ہوگا. تو آج کل جو ایک اسٹائل چل رہا ہے آج کل نیا ماڈرن دور جدت والا کہ بچے کو حافظ و قرآن تو بنا دیا لیکن اس کے بعد اس کو وہ ماحول نہیں دیا دینداری کا, اس کے بعد اس کو کسی انگلش اسکول میں داخل کرا دیا, اس کے بعد وہ بےچارہ داڑیاں بھی مون رہا ہے, پینٹ شرٹ پہنا ہوا ہے, ٹکنے چھپے ہیں, بد نظری بھی کر رہا ہے, لڑکیوں سے بھی دوستی ہے, گردان وغیرہ رہی نہیں, قرآن پاک بھول گیا, نام میں لگ رہا ہے جی ہم نے حافظ کیا. تو ماں باپ خوش ہو رہے ہیں کہ یہ ہمیں سر کے اوپر تاج پہنایا جائے گا حشر والے دن, اور یہ جہنم میں جانے والے لوگوں کو جنت میں لے کے جائے گا. ارے بھائی ایسا نہیں ہے, اس بےچارے حافظ کا قرآن نوجوان کو تو خود کا جنت میں جانا مشکل ہو گیا. شرط مقید کر دیا آپ صلی اللہ علیہ وسلم نے کہ جو متقی ہوگا. تو بھائی جب کسی کو حافظ قرآن بنا دیا, اتنا بڑا اسے منصب عطا فرما دیا, اب اس کو بچانا بھی تو ہے بری صحبت سے, اس کو گردان ضروری ہے, اس کو کوئی ہر سال جو ہے کوئی مسجد یا کوئی ایسی جگہ جہاں وہ قرآن پاک پڑھاتا رہے تاکہ وہ بھولے نہیں, تو اس پہ اہتمام کرنا, تو پھر اجر و ثواب ہوگا. اور اسی طرح قرآن پاک پڑھ کے بھولنا وہ بھی ایک بڑی وعید ہے. حدیث پاک میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا مفہوم ہے کہ ایسے لوگ جو قرآن پاک پڑھ کے بھلا دیں گے کوڑی ہو کے اللہ کے سامنے پیش ہوں گے, کوڑی 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 ہو کے. اتنا خطرناک معاملہ ہے, کیونکہ قرآن پاک حفظ کرنا کوئی فرض یا واجب نہیں ہے, لیکن جب آدمی نے حفظ کر لیا تو اب اس کو یاد رکھنا وہ فرض اور واجب ہو گیا. یہ ہے معاملہ, تو اس طرف آدمی دھیان دے. اسی طرح حضرت ایک بزرگ گزرے جن کا نام ہے حضرت عبداللہ میلٹھی رحمت اللہ علیہ, وہ جنت البقیع میں دفن ہے. تو سعودی گورنمنٹ ہر چند مہینوں کے بعد وہ کیا کرتی ہے, تمام قبروں کو بے مسمار کر کے برابر کر کے لیول برابر کر دی تاکہ نئے مردوں کی تقسیم ہو. لیکن چند کچھ ایسی قبریں ہیں, وہ صحابہ کرام کی قبروں کو تو نہیں چھیڑتے جو 1400 سال پرانی ہیں, لیکن جو بات کے جو لوگ ہیں یعنی اولیاء اللہ اور مشائخ, تو مخصوص ایک جگہ ہے, تو وہاں پر وہ انہوں نے جب چلانے کی کوشش کری تو کچھ ایسے پیارے اجسام بھی ان کو ملے, اجسام کہ وہ بالکل صحیح سالم تھے اور بالکل ان کو کچھ بھی نہیں ہوا تھا. تو پھر اس کے بعد انہوں نے اس کے اوپر اور پھر چند مہینوں کے بعد پھر دوبارہ دیکھا کہ اب مٹی میں شاید مل گئے ہوں, لیکن پھر دوبارہ وہ صحیح سالم ان کو جسم ملے اپنی جگہ پر. تو انہوں نے اس کی جگہ لال ریڈ مارکنگ کر دی کہ ان قبروں کو ٹچ نہیں کرنا, یہ ان کو ایزوٹک رہیں گے, کیونکہ جب اللہ ہی کا حکم یہ ان کے جسم کو مٹی نہ کھائے تو ہم کیسے مٹی میں ان کو ملا دیں. تو اللہ جس کو عزت دے تو کوئی اس کو پست نہیں کر سکتا. تو ان میں بزرگ گزرے ہیں حضرت عبداللہ, حضرت بدر الدین میرٹھی رحمت اللہ علیہ. تو حضرت والا رحمۃ اللہ فرماتے ہیں کہ میں ایک زمانے میں جب گیا, مجھے ان کے بارے میں معلوم ہوا عمرے پہ جب حضرت تشریف لے کر گئے تھے, تو حضرت کے دل میں اشتیاق پیدا ہوا کہ مجھے ان کے گھر والوں سے ملا, ان کے بیٹوں سے معلوم کروں گا ان کا کیا ایسا عمل تھا. پھر حضرت ان کے گھر تک گئے, وہی بات کہ بھائی شوق اور شوق ہوتا ہے نا کہ بھائی راستے پتہ چلے تاکہ ہم بھی وہ کام کریں, عاشق تو یہی دیکھتا ہے. تو پھر ان کے بڑے بیٹے سے ملاقات ہوئی تو انہوں نے کہا کہ ابا ماشاء اللہ ہمارے اللہ والے تھے, سب کچھ صحیح تھا, لیکن میرے دل میں اس وقت جو آپ پوچھ رہے دل میں کثرت سے یہ بات آ رہی ہے کہ ان کے خاص عمل ہم نے دیکھا, جب کوئی حافظ قرآن ان کے سامنے بیٹھا ہوتا تھا تو وہ اس کی طرف پیر کر کے نہیں بیٹھتے, اپنے پیروں کو سکیڑ لیا کرتے اور فرماتے تھے اس کے قلب کے اندر سینے میں قرآن پاک ہے, میں اس کی طرف پیر نہیں کروں گا. تو یہ ادب کی وجہ سے شاید اللہ پاک نے ان کو ایسا مقام عطا فرمایا. تو یہ ادب بڑی چیز ہے, ادب بڑی چیز ہے. اللہ کہاں تک بیان کریں, تو بھائی قرآن پاک کے اوپر توجہ دیں, محبت کریں اور تجوید درست کریں. بھائی یہ بڑا خطرناک معاملہ ہے, غلط قرآن پاک پڑھنا گناہ کبیرہ سخت ہے. حضرت والا فرماتے تھے کہ کوئی دنیا میں کسی شاعر کا کلام اگر وہ غلط پڑھے تو سب بڑا غصہ آتا ہے کہ تم نے تو میری شاعری کی ایسی کی تیسی کر دی, کیا پڑھو یہ شعر ایسے نہیں ایسے تھا. تو جب ایک شاعر کو غصہ آتا ہے اس کو برا لگتا ہے, تو احکم الحاکمین رب العالمین کا جب کوئی قرآن پاک پڑھے گا اور غلط پڑھے گا تو اللہ کو کتنا اللہ کی ناراضگی کا اندیشہ ہے. تو بات وہی ہے نا کہ ہر چیز میں پیسے نہیں ملتے, مسئلہ یہ آتا ہے. ابھی کوئی قانون پاس ہو جائے گا جس پر آڈٹ ہوگا, اس کی چیکنگ ہوگی, ایگزام ہوگا, جس کا قرآن پاک تجوید کے ساتھ درست ہوگا, گورنمنٹ اسے 20,000 روپے مہینہ دے گی. آپ دیکھیں گے یہ سارے مدرسے بھرے مسجدیں فل بھر جائیں گی, और कारी साहब का के पास टाइम नहीं होगा, तो कारी साहब भी अपनी शायद फीस मुकर्र कर देंगे, तो भाई 20,000 हमसे कमाओगे, हमारा कुरान पढ़ के 50,000 रुपये महीना दो में, अब रेट हाई हो जाएंगे, क्योंकि जिस चीज़ की वैल्यू बढ़ जाती है तो फिर उसके रेट भी हाई हो जाते हैं। तो अभी चूंकि ऐसी कोई चीज़ कुरान पाक नज़र अहमियत नज़र नहीं आ रही, बगैर लोगों को पैसे मिलते हुए नज़र नहीं आ रहा इसको पढ़ने पढ़ाने में इतने ज़्यादा, तो बास लोगों के दिल में इसकी वो अहमियत नहीं होगी। लेकिन जो समझदार लोग होते हैं, इन पर अल्लाह का फजल होता है, तो वो जानते हैं इसमें दुनिया भी छुपी हुई है, इसमें गाड़ियां भी छुपी हुई है, इसमें बंगले भी छुपे हुए हैं, इसमें कोरोना वायरस का तरियाक भी है, इसमें सारे मसाइल का निजात भी है, सारे मसाइल का हल भी है, यहाँ तक कि मैं जन्नत में पहुंचाऊंगा, कुरान पाक में सब कुछ है। जिनकी नजर में फहम होता है तो उनको अल्लाह पाक कुरान पाक के जरिए से सब कुछ दिखा देते हैं। اللهم صل على محمد وعلى آل محمد صلى الله عليه وسلم.